تک رہ گیا، البتہ ایک نسخہ لکھ کے دے دیا گیا کہ اب یہ امت اس کو جیسے چاہے پڑھ لے۔ اگر تو یہ صورت ہو تو پھر تو مسئلہ ابتدا ہی میں پیچیدہ ہو جائے گا، یعنی پھر جیسا بھی لکھا ہوا ہے اس کو ہم پڑھیں گے، اور اگر ایسا نہیں ہے یعنی اس کو لکھ بھی دیا گیا ہے، اس کو پڑھا بھی گیا ہے، تو پھر انسانی حد تک اب اختلافات ہو نہیں سکتے۔ یعنی اب تو اصل میں متن کا اختلاف نہیں ہو سکتا، اب اختلاف جس چیز میں ہوگا وہ فہم کا اختلاف، یعنی میں جو بات عرض کرنا چاہتا ہوں وہ بات یہ، اس بات کو اگر اخذ کر لیا گیا ہے تو اب صورتحال کیا ہے؟ صورتحال یہ ہے کہ عقل عام یہ کہتی ہے کہ اگر یہ دونوں اہتمام کیے گئے ہیں، ایسا کیا گیا ہے، دونوں اہتمام کیے گئے ہیں، تو پھر بہرحال ہمیں یہ جستجو ہوگی کہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کو پڑھا، صحابہ کرام نے پڑھا، تو وہ جو پڑھا ہوا ہے وہ کہاں ہے، ہو گیا نا، بحث ہوگی۔ تو یہ پڑھنا، اس کو اصطلاح میں کہتے ہیں قراءت، اس پڑھنے میں یہ سٹیٹمنٹ، یہ ایک یہ کہ قرآن میں بعض مقامات پر قراءت کے اختلافات ہیں، یعنی پڑھنے میں اختلافات ہیں، کس طرح کے اختلافات ہیں؟ یعنی ظاہر ہے کہ اس کی میں کچھ مثالیں آپ کو دیتا ہوں۔ موجودہ زمانے میں چونکہ طباعت بہت ترقی کر گئی ہے، تو جتنے اختلافات بھی نمایاں اختلافات بڑے بڑے ہوئے ہیں، یہ قرآن مجید جو ہے یہ چھاپ دیا ہے انہوں نے، اور اس قرآن مجید کو میں سے دکھا دیتا ہوں آپ کو۔ اس میں یہ جو درمیان میں آپ دیکھ رہے ہیں، یہ وہی قرآن ہے جو ہمارے آپ کے پاس موجود ہے، یعنی یہ قرآن جو لکھا ہوا ہے، یہ دیکھ رہے ہیں نا درمیان میں، جو قرآن یہاں درمیان میں لکھا ہوا ہے، یہ دو ورق بنائے گئے ہیں نا، جیسے نظر آ رہا ہے آپ لوگوں کو، یہ بالکل وہی ہے جو آپ کے گھر میں ہے۔ لیکن اس کو پڑھنے میں جہاں جہاں اختلافات ہوئے وہ یہ، یہ اور یہ نیچے بیان کر دیے گئے، یہ دیکھ رہے ہیں آپ ایک صفحے پر کتنے ہیں۔ اچھا، اس کو آپ کھولتے چلے جائیے، یہی صورتحال آپ کو ہر جگہ ملے گا۔ یہ اختلافات ہیں، کیا ہیں یہ ابھی بحث کریں گے، میں یہ بتا رہا ہوں آپ کو کہ یہ اختلافات جو ہیں، جب ایک آدمی قرآن مجید کے بارے میں گفتگو کرے گا تو جیسے ہی وہ قرآن مجید کا علمی اور تحقیقی مطالعہ کرنا چاہے گا تو یہ اس کو میسر آ جائے گا۔ یہ جو اختلافات لکھے ہوئے ہیں یہاں پہ، یہ ایسا نہیں ہے کہ یہ کوئی یعنی اس آدمی نے جس نے یہ چھاپا چھاپ دیے ہیں، یہ کتابوں میں موجود تھے، ان پر بحثیں ہوتی تھیں، ان کے مطابق لوگ پڑھتے رہے ہیں، تو اب انہوں نے سہولت کے لیے یہ کیا ہے موجودہ زمانے میں کہ ایک ایسا قرآن کا نسخہ چھاپ دیا ہے جس میں درمیان میں وہ متن ہے قرآن کا جو ہم میں سے ہر شخص کے پاس موجود ہے، اور اختلافات کو بیان کر دیا ہے۔ اچھا، ان اختلافات کو پھر انہوں نے کیٹیگرائز کر دیا ہر صفحے پر، یعنی عربی زبان میں مثال کے طور پر آپ ایک لفظ کو پڑھتے ہیں، تو میں نے یہ عرض کیا تھا کہ جب آپ لفظ کو پڑھتے ہیں تو اگر آپ اس کو زبر کے ساتھ پڑھ دیں یا زیر کے ساتھ پڑھ دیں یا پیش کے ساتھ پڑھ دیں تو اس میں معنی کا فرق ہو جاتا ہے، اس کو کہتے ہیں اعراب، یعنی جس سے معنی کا فرق واقع ہو جاتا ہے۔ ایک وہ پڑھنے کا معاملہ ہوتا ہے جس میں، جس کو انہوں نے بیان کیا تھا تلفظ، یعنی کسی چیز کو ولدالین پڑھنا ہے، دالین پڑھنا ہے نا، اچھا یہ جو دالین کو لمبا کرنا ہے، ذرا چھوٹا رکھنا ہے، یعنی یہ پھر اختلافات ہیں، یہ ہوتے ہیں نا دنیا کے ہر، یہ ہر زبان میں ہوتے ہیں، یعنی ایک ہیں لہجے کے اختلافات اور ایک اختلاف ہے کہ جو معنی پر اثر انداز ہوتا ہے۔ تو یہ انہوں نے یہ بھی کر دیا ہے کہ یہ جو ادھر ہوتے ہیں یہ اعراب کے اختلافات ہیں، اور یہ جو نیچے ہیں یہ لہجے کے اختلافات ہیں۔ آپ اس کو آسانی سے کہہ سکتے ہیں کہ لہجے، ہر صفحے پر اسی طرح سے کر دیا ہے، اور اس کا جو فائدہ ہوتا ہے وہ یہ ہے کہ آپ ایک ہی نسخے میں وہ ساری چیزیں دیکھ لیتے ہیں جو 15-20-30 کتابوں میں موجود ہوتی ہیں۔ اچھا، یہ جو اختلافات میں نے آپ کو بتائے، اب میں آپ سے عرض کرتا ہوں، یہ تو ایک تصویر سامنے آ گئی نا، یہ سعودی عرب کا ہے، ہاں ہاں ملتا ہے باقی، یہ مدینہ منورہ کا دار المہاجر للنشر والتوزیع ہے، اس نے چھاپا ہے اس کو، اور جدہ میں مکتبہ کنوز المعرفہ جو ہے اس نے اس کو ڈسٹریبیوٹ کیا، یعنی یہ میں نے نہیں چھاپا۔ میں نے آپ سے عرض کیا کہ انہوں نے کوئی ایسی چیز نہیں کہ اپنے پاس سے نکال کے چھاپ دی ہے، یعنی ایک علمی سہولت پیدا کی ہے، جو چیزیں کتابوں میں موجود تھیں ان کو انہوں نے ثبت کر دی اس کے اوپر. اب یہ جو کچھ ہمارے پاس موجود ہے اس کی نوعیت کیا ہے؟ یعنی یہ ایک تو میں نے آپ کو جنرل کیٹیگری میں بتا دیا کہ اختلافات اعراب میں ہیں، اور ایک اختلافات لہجے میں ہیں، یعنی ولد ضالین میں اب وہ اس میں ضاد کو مل کے بولنا ہے یا ولد ضالین بول لینا ہے، یہ لہجے کے اختلافات ہیں، اس کا معنی پر کوئی اثر نہیں پڑتا. یہ جو اس نوعیت کے اختلافات ہیں ان کا تعلق اصل میں مختلف علاقوں کے لوگ جیسے کہ بولتے ہیں، اور یہ آپ نے دیکھا ہوگا کہ انگریزی کی ایک ہی جملہ ہے اس کو انڈین ایکسنٹ میں بھی بولا جا سکتا ہے، برٹش میں بھی بولا جا سکتا ہے، امریکن میں بھی بولا جا سکتا ہے. ہماری اردو کا معاملہ بھی یہ کہ دلی والے کو اردو بولتے دیکھیے نا، ذرا معلوم ہوتا ہے نثار ہو جائے گا. ابھی پانی پیش کرتے ہوئے دیکھ لیں آپ کسی لکھنؤ والے کو، تو اس کا ایک خاص لہجہ ہوتا ہے، خاص انداز ہوتا ہے لفظ کو ادا کرنے کا، یعنی ایک تو تلفظ ہے اور ایک لہجہ ہوتا ہے جس میں ہر علاقے کے اختلافات ہوتے ہیں. تو یہ سارے اختلافات انہوں نے جیسے بھی ہیں وہ اس میں جمع کر دیے. اب میں آپ کو یہ بتاتا ہوں، ظاہر ہے کہ اس میں بہت تفصیلی گفتگو کوئی ضرورت بھی نہیں ہے، بس ایک تصویر سامنے آنی چاہیے. ہمارے پاس جو سب سے زیادہ پڑھی جانے والی سورہ ہے وہ سورہ فاتحہ. قرآن کی یہ سورہ نماز میں ہم پڑھتے ہیں، ہر نماز میں پڑھی جاتی ہے، قرآن مجید کی بالکل ابتدائی سورہ ہے. تو ایک نظر ذرا دیکھیے کہ اس میں کیا اختلافات ہیں. الحمدللہ رب العالمین میں کوئی اختلاف نہیں، اور اس پر الحمدللہ. دیکھیے میں آپ کو پہلے اس کی جو سنگین ترین تصویر ہے وہ سامنے لاؤں گا، اس کے بعد بحث کروں گا. اس کی وجہ یہ، ورنہ آپ اپریشیٹ نہیں کر سکیں. علم کی دنیا اصل میں حقائق کو چھپانے کا نام نہیں ہے، بلکہ ان کو فیس کرنے، سامنا کرنے کا نام ہے نا. تو الحمدللہ رب العالمین میں الحمدللہ کوئی اختلاف نہیں، الرحمن الرحیم میں بھی نہیں ہے. اس کے بعد کیا ہے؟ مالک یوم الدین. اس میں دو طریقوں سے اس کو پڑھا ہے لوگوں نے، مالک یوم الدین اور ملک یوم الدین، یعنی یہ دو طریقوں سے اس کو پڑھا جاتا ہے. مالک یوم الدین میں آپ فرمائیں گے اس کیا فرق پڑا؟ یعنی فرق یہ پڑا کہ کوئی بڑا فرق تو نہیں پڑا، لیکن معنی مختلف ہو گئے. روز جزا کا مالک، مالک بالکل اسی معنی میں عربی میں ہوتا ہے جیسے آپ کی اردو میں ہوتا ہے مالک یوم الدین، اور ملک یوم الدین کا مطلب ہوگا روز جزا کا بادشاہ. یعنی ایک میں مالک اور ایک میں بادشاہ، یہ فرق واقع ہو گیا اس پہ. اچھا، اس کے بعد ایک اور فرق یہ ہے کہ اہدنا الصراط المستقیم. اس میں آپ نے دیکھا ہوگا قرآن مجید، کیونکہ یہ سورت بہت پڑھتے ہیں تو سواد سے لکھا جاتا ہے نا، تو یہ سین سے بھی لوگوں نے لکھا ہے، لیکن اس سے معنی میں کوئی خاص فرق واقع نہیں ہوتا. یعنی یہ صرف املا کا معاملہ ہے، سین سے لکھ دیجئے یا سواد سے لکھ دیجئے. اچھا، اس کے بعد جو اگلا اختلاف ہے وہ ہے کہ بعض لوگوں نے نا غیر المغضوب علیہم، تو اس کو پڑھا علیہم اور بعض نے پڑھا علیہم. یہ ہے تو اختلاف اعراب کا، لیکن اس سے معنی میں کوئی فرق واقع نہیں. اچھا، اس کے بعد وہ اختلافات ہیں اس میں کہ جس میں بس یوں سمجھیے پڑھنے کا انداز. تو اس میں ایک یہ ہے کہ الرحیم مالک یوم الدین، یعنی دو میم اکٹھی ہو گئی ہیں نا، تو اس کو وہ الگ الگ کرنے کی بجائے ملا دیتے ہیں پڑھتے ہوئے، اس سے کوئی فرق نہیں پڑتا معنی میں. اچھا، اسی طرح جو علیہم ہے تو علیہم اس کو ملا دیتے ہیں، علیہمو کر کے پڑھ دیتے ہیں، تو یہ بھی کوئی معنی کا فرق نہیں پڑتا. یہ میں نے آپ کو ایک چھوٹی سورہ جو عام طور پر پڑھی جاتی ہے اس کے بارے میں بتایا. اچھا، اب یہاں تو صرف معنی میں جو چیز فرق کا باعث بنی ہے وہ ایک لفظ تھا، وہ مالک کا لفظ تھا، اور وہ بھی معنی میں ایسے فرق کا باعث نہیں بنا کہ جو کوئی عقیدے پر، ایمان پر، حکم پر اثر انداز ہوتا ہو، وہ نہیں بنا. جبکہ یعنی مفہوم تو بدل گیا، بادشاہ روز جزا کا، قیامت کے دن کا بادشاہ اور قیامت کے دن کا مالک، یہ فرق واقع ہو گیا. अच्छा, अब उसके बाद देखिए एक और कुरान मजीद की सूरह, उससे आप बड़ी हद तक ये समझ सकेंगे कि ये फ़र्क कैसे हो जाता है, यानी रस्म अल-ख़त से ये फ़र्क कैसे हो जाता है। यहाँ भी देखिए ना कि मालिक में क्या हुआ है, मीम लाम काफ, जिस तरह आप मुल्क लिखते हैं इस तरह लिखा हुआ है, तो आप मीम के ऊपर एक खड़ा अलिफ डाल दें तो मालिक हो गया, और ना डालें तो मालिक हो गया, और अगर उर्दू में पढ़े तो मुल्क भी हो जाएगा, यानी ये इम्कानात हो गए ना पैदा उसके नतीजे में, तो दो वहाँ पे हो गए। ये सूरह बलद है, कुरान मजीद की एक सूरह है, सूरह बलद। अब इसमें देखिए, इसमें बहुत दिलचस्प मामला है, इससे बहुत वादे हो जाएगा कि क्या होता है। सबसे पहला जो इख्तलाफ है इसमें वो ये है कि आयत है अयहसब अल्लन यकदरा अलैह अहद, फिर आता है अयहसब अल्लम यराहु अहद, अयहसब, तो बाद लोगों ने इसको पढ़ा अयहसब, अयहसब या अयहसब, यानी सीन पे जबर या जेर, इससे मानी में कोई फर्क नहीं। आप कह सकते हैं कि इस लफ्ज़ को अदा करने के ये दो तलफ़ ज़रबों में राइज, तो बाद ने उससे पढ़ दिया, बाद ने उससे पढ़ दिया। उसके बाद एक लफ्ज़ आता है यकूल अहलक तो माल लुबदा, वो कहता है कि मैंने लुबदा माल लुढ़ा दिया, खर्च कर दिया। जब उससे कहा जाता है कि अल्लाह की राह में खर्च करो, तो कहता है बहुत खर्च करो, मैंने ढेरों माल लुटा दिया। तो इसमें यकूल अहलक तो मालन तक तो कोई इख्तलाफ नहीं, लुबदा को बाद लोगों ने लुबदा पढ़ा है और बाद ने लुबदा पढ़ा है, यकूल अहलक तो मालन लुबदा, इससे भी बिल्कुल उसी तरह का फ़र्क मानी में पैदा होता है जैसे मालिक और मलिक में हो गया। यानी लुबदा का मतलब है ढेरों माल, बहुत ज़्यादा माल, और लुबदा का मतलब है बहुत ज़्यादा जमा किया हुआ माल, यानी एक फ़र्क तो वाकई हो गया शेड में लफ्ज़ के, लेकिन कोई बड़ा हादसा नहीं हुआ। फिर उसके बाद अलम नजल लहु ऐनैन व लिसानम व शफतैन व हदैना हुन नजदैन फलक तहमल अकबा व मा अदरा का मल अकबा, तक कोई इख्तलाफ नहीं। उसके बाद आता है फक्को रकबा, यानी मतलब ये था उसका कि अल्लाह ताला कहते हैं कि वो घाटी जो आदमी को नजात पाने के लिए चढ़नी है, आओ मैं तुम्हें बताता हूँ वो क्या है। पीछे से मज़मून ये चला आ रहा है, तो उसमें पहली चीज़ ये बताई है कि ग़ुलामों को आज़ाद करना, पहली चीज़ जो बताई है फक्को रकबा। फक्को रकबा का मतलब है ग़ुलामों को गर्दन छुड़ाना, यानी लफ्ज़ी आप तर्जुमा कर दें तो गर्दन छुड़ाना, और मुराद है उससे यानी ग़ुलामों को आज़ाद करना। उसलूब ये इख्तियार किया गया है लोगों को तरगीब देने के लिए, ताकि ग़ुलामी की लानत से लोगों को निकाला जाए, तो फक्को रकबा। अब इसको बाद लोगों ने पढ़ा है फक्का रकबतन, ये है हमारे पास जो कुरान का मतन है उसमें फक्को रकबतन, और बाद लोगों ने पढ़ा है फक्का रकबतन। क्या हुआ, यानी अल्फाज में कोई तब्दीली नहीं हुई, ये वही अरबी जुबान का मसला, ज़ेरें ज़बरें दरम बरम हो गए। तो क्या फ़र्क पड़ा, क्योंकि अरबी में तो इससे मानी में फ़र्क पड़ जाता है, क्या फ़र्क पड़ा। फक्को रकबा का मतलब है गर्दने छुड़ाना, और फक्का रकबतन का मतलब होगा उसने गर्दन छुड़ाई। आओ मैं तुम्हें बताऊं कि वो घाटी क्या है जो तुम नजात के लिए चढ़ोगे, ये कि किसी शख्स ने गर्दन छुड़ाई, एक तर्जमा ये होगा, और एक होगा ये कि गर्दन छुड़ाई जाए या गर्दन छुड़ाना, यानी एक में वो चीज़ वर्बल नाउन की शक्ल में इस्तेमाल हुई है और एक में वर्ब माजी का फेल है फक्को रकबतन। तो फक्को रकबतन की बजाय फक्का रकबा। अच्छा, फिर उसके बाद था औ इतआमुन फी यौमिन ज़ी मसगबा, यानी पहली बात अल्लाह ताला ने ये कही थी कि गर्दनें छुड़ाई जाएं, ग़ुलामों को आज़ाद किया जाए। दूसरी ये कही थी कि किसी कहत के दिन में जब लोगों के ऊपर कोई उफ्ताद आ जाए उसमें किसी को खाना खिलाना, यानी ये दूसरी बात बताई थी निजात हासिल करने के लिए। तो उसको बाद लोगों ने पढ़ा औ अतामा फी यौमिन ज़ी मसगबा, यानी ये कि उसमें खाना खिलाना, उसकी वजह क्या, या उसने खाना खिलाया, यानी बिल्कुल वही तब्दीली जो पीछे थी वो आगे भी हो गई। इसके अलावा जो छोटे मोटे इसमें इख्तलाफात हैं वही सौत आवाज़ के इख्तलाफात हैं, यानी इससे आप एक तस्वीर सामने ला सकते हैं कि इसकी नौइयत क्या बन जाती है। अच्छा, ऐसे ही अब उसके बाद ये देखिए कि वो इख्तलाफ जो मफहूम और मानी पर असरअंदाज हो जाता है, और ऐसे असरअंदाज हो जाता है कि फिर उसमें यानी हुक्म में फ़र्क पड़ जाएगा। ये तो अभी तक तो सूरत हाल ये थी ना कि सिर्फ तर्जुमे में, मफहूम में, मुद्दा में फ़र्क पड़ा। उसकी बड़ी ही एक आम मिसाल है जिसके ऊपर चूंकि बहुत जंगो जदाल होता रहता है हमारे यहाँ, वही मैं पेश कर देता हूँ। वज़ू करने के लिए जो हुक्म कुरान में बयान हुआ है, यानी वज़ू करने का हुक्म, तो उसमें अल्लाह ताला ने फरमाया कि या अय्युहल लज़ीना आमनू इज़ा कुमतुम इलस्सला फ़ग्सिलु वुजूहकुम व अयदियकुम इलल मराफ़िक वमसऊ बिरऊसिकुम व अर्जुलकुम इलल काबैन। ईमान वालो, जब तुम नमाज के लिए खड़े होते हो तो अपने मुंह धो और अपने हाथ कोहनियों तक धो लो और अपने सरों का मसा कर लो और अपने पांव टखनों तक धो लो। बाद लोगों ने इसमें अर्जुलकुम को पढ़ा है अर्जुलकुम। इससे जो फ़र्क वाक्य होता है वो ये होता है कि तर्जुमा ये हो जाएगा कि और अपने सरों का मसा करो और पांव का भी मसा कर लो, हो गया ना मसला। यानी अब गोया एक के नज़दीक पांव धोना ज़रूरी होगा और एक के नज़दीक मसा कर लेना, यही अल्लाह का हुक्म। तो ये मैंने उसकी मिसाल दे दी। इस तरह के इख्तलाफात, ये कोई ज़्यादा तफसील इसमें करने की ज़रूरत नहीं है, बता दिया मैंने आपको कि कैसे होते हैं, तस्वीर भी आपने देख ली, हर सफ़े की यही सूरत हाल है, यानी 4, 5, 10 आपको मिल जाएंगी इस तरह की चीज़ें। उनमें वो जगह जहाँ पर हुक्म में फ़र्क पड़ जाता है, मानी में फ़र्क पड़ जाता है, वो चंद है, ये ठीक है, लेकिन भाई चंद हैं तो यानी एक चीज़ मौजूद है ना, देखना पड़ेगा ना क्या हकीकत है उसकी, क्या चीज़ है। तो जवाब दे रहे हैं, मैं तो ये मसला बता रहा हूँ, यानी क्या हुआ है ये अभी मौजू नहीं है। मौजू ये क्या है, पहले उसको समझ लेना क्या है। तो आप ज़रा पढ़िए जो मैंने लिखा है इसमें। एक ये कि कुरान में बाज़ मकामात पर किरात के इख्तलाफात हैं, यानी ये माना जाता है आम तौर पर कि कुरान में बाज़ मकामात पर किरात के इख्तलाफात हैं, पढ़ने के इख्तलाफात हैं। मैंने इस जुमले की तशरीह की कि किरात का मतलब क्या है और इसके इख्तलाफात किस नौइयत के हैं, ये आपको बता दिए। ये इख्तलाफात लफ्ज़ों के अदा करने ही में नहीं है, बाज़ जगह इनके मानी पर भी असरअंदाज होते हैं। ये मिसाल दी मैंने आपको अभी, यानी एक तो यह है ना कि कोई आदमी कहे कि जी भाई ये लहजे का मसला है, इससे क्या फ़र्क पड़ता है, ये तो होता ही रहता। दुनिया की हर किताब को जब अरबों इंसान पढ़ेंगे, नस्लन बाद नस्लन पढ़ेंगे, अरब पढ़ेंगे, अजम पढ़ेंगे, खुद अरबों के भी मुख्तलिफ कबीले पढ़ेंगे, तो हो जाएगा ना लहजे का इख्तलाफ, ये कोई मसला नहीं है बड़ा। लेकिन जो असल मसला ये है कि ये इख्तलाफात लफ्ज़ों के अदा करने में यानी उनके लहजे ही में नहीं है, बाज़ जगह इनके मानी, बाज़ जगह इनके मानी पर भी असरअंदाज होते हैं। इस सूरत में बज़ाहिर इख्तलाफात के मौके पर कोई चीज़ फैसला कुन नहीं रहती, नहीं रहेगी ना। यानी एक आदमी कुरान से साबित करेगा कि मसा पाँव पर कर लेना काफ़ी है और दूसरा कुरान से साबित करेगा कि दोनों ज़रूरी है। एक सादा मिसाल ले लें, अमली ज़िंदगी से मतलब मिसाल है। इस सूरत में बज़ाहिर, अच्छा अब कुरान है मीज़ान, फैसला कैसे करें। अब मैं इसकी मिसाल देता हूँ आपको। एक आदमी ये कहता है जी फैसला हम इससे कर लेंगे कि रसूलुल्लाह सल्लम ने पांव धोए, तो मीज़ान कौन बन गए, तरतीब उलट गई ना। यानी आप मसले की संगीनी को महसूस करें कि होना ये था कि अगर हमारे पास 2-4 लोग आके ये बताते कि क्या पांव धोए जाएं या पांव पे मसा किया जाए, तो हम कुरान पेश करते क्योंकि उसमें मसला ज़ेरे बहस आया है और कहते कुरान तो कहते धोए जाए। मसलन इस वक्त हमारे यहाँ मुसलमानों के जो 2 बड़े गिरोह हैं, शिया और अहले सुन्नत, उनमें ये इख्तलाफ है। यानी एक गिरोह ये कहता है कि पाँव पर मसा करना यही हुक्म है, चुनाचे वो जब वज़ू शुरू करते हैं तो ऐसे करते हैं कि पाँव तो जो गंदे होते हैं ना तो पहले धो लेते हैं और उसके बाद वज़ू करते हैं जब, तो सिर्फ पाँव मसा कर लेते हैं, और अगर गंदे नहीं है पाँव तो ठीक है मसा कर लेंगे, क्योंकि उनके नज़दीक यही। अब मिसाल के तौर पर एक शिया आलिम है, वो बैठा हुआ है और आप उससे कहते हैं कि भाई पांव धोने चाहिए। तो अगर ये सूरत हाल है जो मैंने आपको बता दी, तो इसमें वो कहेगा कि कुरान मजीद में जो किरात एक है वो अर्जुल कुंभी है, इसलिए मैंने मसा कर लिया, क्या एतराज़ आप? आप कहते हैं कुरान में एक किरात अर्जुल कुंभी है इसलिए धोने ज़रूरी हैं। अच्छा, उसके बाद आगे गुफ्तगू होती है तो आप कहते हैं कि रसूलुल्लाह सल्लम ने तो हमेशा पांव धोए हैं, यानी जब भी वजू किया सवाए इसके जुराबें पहनी हुई तो आपने धोए हैं पांव, कहते हैं ना आप। तो असल में अब आप इस्तदलाल कुरान से बाहर से लाकर फैसला कर रहे हैं, यानी मीज़ान और फुरकान होने की तरतीब उलट गई। ये मसला अगर मैं वाजे कर सका हूँ तो मेरी इबारत भी समझ में आ जाएगी। एक ये कि कुरान में बाज़ मकामात पर किरात के इख्तलाफात हैं, ये इख्तलाफात लफ्ज़ों के अदा करने ही में नहीं, असल में आप लोग पिछले सारे अरसे के दौरान में ज़ुबान और अदब की बहसें सुनते रहे हैं, आप ज़रा थोड़ा सा संजीदा भी हो जाए। इस सूरत में बज़ाहिर इख्तलाफात के मौके पर कोई चीज़ फैसला को नहीं, बज़ाहिर यानी बज़ाहिर सूरत हाल ये हो जाती है कि इतने ज़ोर शोर से हमने ये गुफ्तगू की कि कुरान मीज़ान और फुरकान है और यहाँ आके तरतीब उलट गई ना, मसला ये हो गया। सूरह मायदा की आयत, ये वही आयत जो मैंने अभी पढ़ी, सूरह मायदा 5 नंबर सूरह है, उसकी आयत 6 में अर्जुलकुम मिसाल के तौर पर अगर नस्ब व जर दोनों के साथ पढ़ा जा सकता है, नस्ब ज़बर और जर ज़ेर, अगर नस्ब व जर दोनों के साथ पढ़ा जा सकता है तो कुरान की बुनियाद पर यह बात फिर पूरी कतईयत के साथ किस तरह कही जा सकती है कि वजू में पांव लाजमन धोए जाएंगे, उन पर मसा नहीं किया जा सकता। ये मसला पैदा हो गया ना, यानी मसले को अगर आपने अप्रिशिएट कर लिया है कि ये मसला पैदा हो गया, अगर कुरान में किरात का इख्तलाफ माना जाए तो चलिए एक वो जगह है जहां आप ये कह के आगे बढ़ जाएंगे कि ये तो लब लहजे का इख्तलाफ, इससे कोई मानी पे थोड़ा असर पड़ता है। दूसरी जगह आप ये कह के आगे बढ़ जाएंगे भाई मानी पर असर तो पड़ा है लेकिन क्या फर्क पड़ता है कि रोजे जजा का मालिक हुआ या बादशाह हुआ। मैंने मिसाल वो दी है कि जिस मिसाल में हुक्म का फर्क पड़ रहा है, यानी जहां अब फैसला करना है मुझे वजू करना है या पांव धोने हैं या मसा करना है, अच्छा फैसला कहां से लूं, कुरान से लूं तो सूरत हाल ये है, और अगर बाहर से लूं तो ऊपर का सफा जो है वो प्रेस को वापस करना पड़ जाता है, यानी मुश्किल समझ गए आप, मुश्किल ये है। अच्छा, तो अब ये मसला हो गया, यानी इकरात के इख्तलाफात में जो मसला है वो ये कि जो बात हमने की थी, मैंने उस वक्त आपसे अर्ज किया था कि बज़ाहिर कितनी कॉमन सेंस की बात लगती है, कितनी वाज़े बात है, और उसके बाद उस जुमले को पढ़िए, ताहम चंद सवालात ऐसे हैं जो बाज़ लोगों के लिए इस मामले में बायस तरद्दुद हो सकते हैं। यानी ये बात कहने के बाद आप चले गए, आपको मज़हब से दिलचस्पी हो गई, आप गए और आपको जब ये मालूम हुआ तो आप लौट के आएंगे ना कि भाई वो बात अपनी जगह बिल्कुल ठीक है लेकिन ये क्या हुआ है, ये क्या मसला है। तो एक ये सवाल पैदा हो सकता है कि कुरान मजीद के किरातों के ये जो इख्तलाफात है ये जब मानी पर असरअंदाज होते हैं, जब मानी पर असरअंदाज होते हैं, इससे पहले पहले मैं बात कोई ज़्यादा मसला नहीं पड़ेगी, लेकिन जब मानी पर असरअंदाज होते हैं और इस तरह असरअंदाज हो जाते हैं कि उसमें अब फैसला करने में दो राय हो गई, तो कुरान फिर मीज़ान और फुरकान कैसे रहा? अगर आप कहेंगे बाहर से फैसला कराया जाए तो बात तो ख़त्म हो गई ना, फिर कोई और बात की जाए, यानी इल्म अकल नहीं गवारा करेंगे इस बात को, इल्ला ये कि फिर मैं आपसे ये कहूँ कि आप मेरी बात मान लें इसलिए मुझ पर इनाम होता है, वरना तो कोई चारा नहीं ना, बहस करनी पड़ेगी। अच्छा, दूसरे ये कि कुरान का मफहूम हम जो, ये दूसरा सवाल है, दूसरा सवाल पैदा होता है, दूसरे ये कि कुरान का मफहूम हम जो कुछ भी समझते हैं, जो भी मफहूम समझते हैं, मैंने समझा, आपने समझा, किसी और ने समझा, इसके अल्फाज से और इसके जुमलों की तरकीबी से समझते हैं, यानी और तो कोई जरिया नहीं हमारे पास, हमारा ये फहम यानी ये जो हमने समझा है ज़बानो बयान से मुतल्लक जिन उलूम पर मौकूफ़ है, यानी हमने ज़ुबान का इल्म हासिल किया है ना, तो कुछ उलूम हैं जो ज़ुबान से मुतल्लक उलूम हैं जिन पर हमने बड़ी तफसीली गुफ्तगुएँ भी की हैं, तो जिन उलूम पर मौकूफ़ है वो क्या उलूम है, यानी लुगत, लुगत का मतलब यह है कि वो इल्म जो ये बताता है लफ्ज़ के मानी क्या है, लुगत से मुराद आप डिक्शनरी लीजिए, यानी फ़न वो इल्म जो ये बताता है कि लफ्ज़ के मानी क्या है, नहव यानी वो इल्म जो जुमले की तरकीब पर बहस करता है जिसको आप कहते हैं ग्रामर, अरबी ज़ुबान में नहव का लफ्ज़ है ग्रामर के मानी में इस्तेमाल होता है, और बलागत, बलागत वो इल्म है जिसमें यह बहस की जाती है कि तमसील क्या होती है, इस्तारा क्या होता है, तशबीह क्या होती है, ये है ना। ये जाहिर है कि इससे भी भाई मैं कह रहा हूं कि किस शेर की आमद है कि रन कांप रहा है, आप कहते हैं कि यहां तो असल में शेर से मुराद चिड़ियाघर का शेर है, समझ रहे ना ये बात। और वहां शेर असल में मैदान करबला में उतरने वाले जलील कदर नवासा रसूल है, यानी अनीस का मरसिया का शेर है ना। तो जाहिर है कि इसमें अब ये कौन सी चीज है कि जो तय करेगी, जो चीज तय करती है उस फन को कहते हैं बलागत, जो ये तय करती है। हमारा ये फहम जुबान बयान से मुतल्लक जिन उलूम पर मौकूफ है, यानी लुगत नहव और बलागत वगैरह, वो सब जन्नी है, वो सब जन्नी है। यानी जितने उलूम हैं स्टेटमेंट ये है, जैसे पहले एक स्टेटमेंट है ना जिसने हमको बिल्कुल दोराए पर खड़ा कर दिया, लाके इसने भी खड़ा कर दिया, वो सब जन्नी है। कैसे जन्नी है ये आगे बयान होगा कैसे जन्नी है। यानी चूंकि एक बड़े आलिम ने, एक बड़े मुहक्किक ने, जिनका बड़ा मर्तबा है इस्लामी दुनिया में और जिनकी तफसीर बड़ी गैर मामूली हैसियत रखती है, उन्होंने ये पूरा मुकदमा बयान किया है अल्फाज में, तो वो मैंने नकल कर दिया उनका, तो इसलिए आपकी समझ में आ जाएगा जन्नी का क्या मतलब है वगैरह, सब जन्नी है। इसके बाद फिर ये बात किस तरह कही जा सकती है कि कुरान के अल्फाज की दलालत उसके मफहूम पर बिल्कुल कतई है। यानी वो जो हमने ऊपर दूसरा नतीजा निकाला था, अगर ये बात ठीक है कि जिन उलूम से हम जुबान तक पहुंच रहे हैं वो जन्नी है, यानी उनसे जन्नी का मतलब है यकीनी बात नहीं मालूम होती। जन का लफ्ज असल में यकीन के मुकाबले में इस्तेमाल होता है इल्म की दुनिया में। आप कहते हैं ना कि भाई इस लफ्ज के यकीनन यही मानी है, तो कैसे मालूम है आप यकीनन यही मानी है, नहीं इसका गुमान गालिब है कि ये मानी है। तो जब मानी के इल्म में गुमान गालिब पर आप खड़े हो गए, आगे फिर कैसे कहेंगे कि अल्फाज की दलालत अपने मफहूम पर कतई है, यानी पहुंचने का रास्ता ही मखदूश हो गया। इमाम राजी ने इस सवाल की तकरीर अपनी तफसीर में इस तरह की है। इमाम राजी बड़े लोगों में से, उनकी तफसीर तफसीरुल कबीर कुरान मजीद की वो महात तफसीर में शुमार होती है, उन्होंने उसके मुकदमे में ये सारी बहसें की हैं। तो ये बहस उन्होंने उठाई, उनके बहस उठाने का एक पस मंजर है क्यों उन्होंने उठाई है। यानी उनको बाज़ मामलात में, बाज़ फलसफियाना मबाहिस में इसरार था कि बात यूं है, उसके खिलाफ बाज़ लोगों ने कुरान की आयत पेश कर दी। यानी आपने इल्मी और अकली तौर पर एक मुकदमा कायम किया और एक आदमी ने कहा कि जी ये मुकदमा इल्मी और अकली तौर पर जो आप कायम कर रहे हैं, कुरान तो इसके खिलाफ है, उसमें तो ये लिखा हुआ है। तो इसमें फिर ये बहस पैदा हुई कि वो बातें जो अकलन बिल्कुल कतई हैं, यानी जिनके खिलाफ नहीं माना जा सकता, तो क्या महज आयत के अल्फाज के मफहूम से मरूब होकर मैं ये अकली बात छोड़ दूं? तो उसका जवाब उन्होंने ये दिया कि भाई बात ये है कि ये नहीं छोड़ी जा सकती, ये अकली बात जो मैं समझा हूँ ये बात छोड़ी नहीं जा सकती, क्योंकि अल्फाज के मानी तक पहुँचने के जितने उलूम है सब जन्नी हैं, तो इसलिए हो सकता है कि वो मतलब ना हो, तो मैं अल्फाज के जन्नी मफहूम की तरफ जाने की बजाय यकीनी अकली मुकदमात पर खड़ा रहूंगा। ये मसला पैदा कर दिया उन्होंने। देखिए मैं इसकी मिसाल आपको देता हूँ, अगरचे उस मसले को मैं थोड़ा सा वाजे करूंगा आगे जाके जब ये बहस आएगी। जी हाँ जोए से है, इस उम्र में भी आपको किसी दूसरी चीज से चाहिए? तो जन्नी यानी यकीनी के मुकाबले में, जैसे आप बोलते ना जन्नो गुमान बोलते हैं, जन्नो तखमीन बोलते हैं उर्दू में, तो वो जन है ये, वो जनो मर्द वाला नहीं है। वो जो है ना कि खुदा पंज अंगुष्ट यकसा न कर्द ना हर जन जन्नस ना हर मर्द मर्द, ये वो नहीं है, ये हुस्ने जन वाला जन। और मुसीबत ये है कि ये बताने के बाद भी जन वही रहा। खैर जनाब, तो मैं ये गुजारिश कर रहा था कि उनको जो मसला पेश आया वो ये था कि उन्होंने ये मुकदमा कायम किया इमाम राजी ने। ये एक ज़माने की बड़ी बहस है, हो सकता है आप समझे कि भाई मुसलमान उलमा किन बहसों में पड़े रहते थे, लेकिन बहरहाल हर दौर की बहसें होती हैं, हर दौर के मसले होते हैं। एक बहस ये थी कि अल्लाह ताला अगर किसी बंदे को कोई हुक्म देते तो ऐसा हुक्म भी क्या दे सकते हैं कि जिसको उठा नहीं सकते। मसलन एक आदमी को उन्होंने इससे महरूम कर दिया, उसके दिल के अंदर ऐसा आला फिट कर दिया कि ये ईमान नहीं ला सकता, मिसाल के तौर पर, और फिर उसे कहते ईमान लाओ। क्यामत में लोगों को सामने खड़ा किया और उनकी कमर में ये सलाहियत ही खत्म कर दी कि वो झुककर सजदा करें और कहा सजदा करो। तो ये जो क्या इस तरह का हुक्म अल्लाह ताला दे सकते हैं, है ना, एक नाजुक मिसाल कि भाई अल्लाह ताला ने लोगों को सामने खड़ा कर दिया और कमर तख्ता कर दी, झुक नहीं सकते और कहा कि सजदा करो। तो ये इस तरह का हुक्म देने को इल्मी इस्तलाह में कहते हैं तकलीफ़ माला युताक। और ये जो बहस है इसको समझना भी तकलीफ़ माला युताक। तो सवाल ये पैदा हुआ कि क्या अल्लाह ताला इस तरह का हुक्म दे सकते हैं। तो इन लोगों का यानी इमाम राजी जो है ये बड़े फ़लसफ़ी भी हैं, अपने ज़माने के बड़े अकली उलूम के माहिर हैं। तो इन लोगों ने ये जवाब दिया कि नहीं दे सकते, नहीं ये अल्लाह ताला की रहमत से बईद है, अदल से बईद है, इंसाफ से बईद है। ये एक काम एक आदमी करने की सलाहियत नहीं रखता आप हुक्म दे रहे। यानी मिसाल के तौर पर जैसे कि हमको हुक्म दे दिया जाए कि तुम लोगों ने इस दफ़ा फजर की नमाज कल चांद पे जाके पढ़नी, भाई ये नहीं कर सकते ना हम, तो क्या अल्लाह ताला इस तरह का हुक्म दे सकता है? उनका नहीं दे सकता। बड़ी माकूल बात है, नहीं देना चाहिए, बज़ाहिर बात माकूल है। उनका ये तो तय हो गया अच्छा कि अल्लाह ताला नहीं दे सकता। एक दूसरा गिरोह था, उसने कहा कि नहीं देता है, दे सकता है, दे सक क्यों दे सकता है भाई, मालिकुल मुल्क है, बादशाह है कायनात का, मर्जी है उसकी, दे, आप कौन होते हैं उस पर एतराज़ करने वाले। इसके ऊपर उन्होंने बड़े आला इल्मी दलायल दे के तो ये साबित कर दिया कि दे सकता है। जब साबित कर दिया कि दे सकता है और उसके बाद कुरान में आया था कि ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअ, अल्लाह किसी को उसकी ताकत से ज़्यादा बोझ नहीं डालता। तो अब ये सवाल पैदा हुआ कि दे सकता है, ये तो अकलन साबित हो गया, और अल्लाह कहता नहीं दे सकता। तो उन्होंने कहा ये आयत जो है अरबी में है और अरबी ज़ुबान जो है उसका फहम बाज़ फ़नून पर मौकूफ़ है, लुगत नहव बलागत और वो सब जन्नी है। तो आयत का जो मतलब हम समझ रहे हैं वो जन्नी है, जब आयत का मतलब जन्नी है तो इसको एक तरफ रखो, हम ये मानते हैं कि दे सकता है। वाजे होगी ना बात आप लोग, यानी ये मसला है, ये मसला है जिसके बारे में ये आप पैराग्राफ पढ़ रहे हैं। दूसरे ये कि कुरान का मफहूम हम जो कुछ भी समझते हैं उसके अल्फाज से और उसके जुमलों की तरकीब ही से समझते हैं, हमारा ये फहम ज़ुबानो बयान से मुतल्लक जिन उलूम पर मौकूफ़ है। ये जो मैं इस वक्त पढ़ रहा हूँ आपके सामने इबारतें, यानी ये मेरा राय नहीं है, ये मैं वो एतराज़ नकल कर रहा हूँ जो उस पहले बयान पर होंगे। तो ज़ाहिर है उनको नकल करेंगे ना तो आप पॉजिटिवली नकल करेंगे, भाई ये बात कही जा सकती है, फिर उसको बयान करेंगे, अब उसका जवाब है ये आगे देंगे आगे जाके। फिलहाल आप इसको समझिए कि एतराज़ क्या पैदा होता है। इसके बाद फिर ये बात किस तरह कही जा सकती है कि कुरान के अल्फाज की दलालत उसके मफहूम पर बिल्कुल कतई है, यानी ऊपर की बात फिर कही कैसे जा सकती है। हमने ये कहा था कि कुरान के जो अल्फाज हैं वो अपने मफहूम को वाज़े कर देते हैं। जब मालूम हुआ कि ला युकल्लिफुल्लाह नफ्सन को जिधर से मर्जी पढ़ते रहिए बहरहाल तकलीफ़ें माला युताक दी जानी, तो बस कुरान के अल्फाज की दलालत अपने मफहूम पर कतई नहीं रही। इस तकरीर के नतीजे में इमाम राजी ने इस सवाल की तकरीर अपनी तफसीर में इस तरह की है। ये उन्होंने गोया जो लोग ये कहते हैं, जो अहले इल्म ये कहते हैं कि कुरान के अल्फाज की दलालत अपने मफहूम पर कतई नहीं है, यानी ऊपर की स्टेटमेंट जो हमने दी थी उसके खिलाफ खड़े हैं, तो वो क्या कहते हैं, कैसे कहते हैं, ये उन्होंने उनका पूरा मुकदमा बयान कर दिया। वो कहते हैं कि दलालतुल अल्फाज अला मानी हा जन्निया, यानी ये उन्होंने कुरान को छोड़ दिया है। वो कहते हैं दुनिया भर में जितनी जुबानें हैं उनके अल्फाज की दलालत अपने मफहूम पर होती जन्नी, यानी कोई ऐसी जुबान ईजाद ही नहीं हो सकी आज तक कि जिसके अल्फाज की दलालत अपने मफहूम पर जन्नी ना हो। क्योंकि क्यों, ये आगे वो बताएं कि क्यों। वो कहते हैं दलालतुल अल्फाज अला मानिया जन्नी। अब ये बहस जो है ये कुरान से या अरबी जुबान से उठ गई है, एक जुबान की इल्मी बहस में दाखिल हो गई है। यानी उन्होंने ये कहा कि अल्फाज की दलालत अपने मफहूम पर होती जन्नी, لِأَنَّهَا مَوْقُوفَةٌ عَلَىٰ نَقْلِ اللُّغَاتِ، اس لیے کیوں ظنی ہے، کیا وجہ ہے؟ تو انہوں نے کہا کہ اس لیے کہ بھائی یہ جو بھی معنی ہم سمجھ رہے ہوتے ہیں الفاظ کے، اس میں پہلا مسئلہ تو یہ ہوتا ہے کہ جو لغت نقل ہوا ہے، یہ مثال کے طور پر ہم ڈکشنری اٹھائی اور اس میں ہم نے کہا کہ ذہبہ کا مطلب ہے وہ گیا، تو یہ نقل ہو گیا ہے، اسی پر مبنی ہے، لوگوں نے بیان کیا، بیان کر رہے ہیں، اہل علم بیان کر رہے ہیں، لکھ رہے ہیں، ڈکشنریاں مرتب ہو رہی ہیں، اس کو کہیں گے نقل لغات، یعنی نسلاً بعد نسلاً الفاظ کے معنی نقل کیے جا رہے ہیں، پہلا مسئلہ اسی پر مبنی ہے نا. وَنَقْلِ الْإِعْرَابَاتِ، یہ وہی اعراب ہے، یعنی زیر زبر کس کس مفہوم پر دلالت کرتی ہے، یہ بھی تو اہل علم نقل ہی کر رہے ہیں، ایک صاحب علم تحقیق کرتا ہے، دوسرا اس کو بیان کر دیتا ہے، نقل ہو رہی ہے. والتصریفات، اسی طرح لفظ کی کنسٹرکشن میں کیا کیا تبدیلیاں آتی ہیں، تو یہ بھی ایک علم ہے جس کے تحت نقل ہو رہے ہیں، یعنی یہ عربی نہ سمجھیے، دنیا کی ہر زبان میں ایسے ہی ہو رہا ہے، وہ یہ مقدمہ قائم کر رہے ہیں. ماننا اول احوال تلک الناقلین انہم کانوا ھذا، یعنی وہ یہ کہتے ہیں کہ جس وقت ایک آدمی سیو بے تھا، اس نے گرامر کی تحقیق کی، عربوں کی گرامر کی، یہ بہت بڑا آدمی ہے، یعنی آپ سمجھیں کہ جیسے فقہ میں ہم ابو حنیفہ میں ویسے ہی سیو بے، تو سیو بے جو ہے اس نے مثال کے طور پر تحقیق کی، تو بندہ کتنے بندے تھے، ایک، اس ایک بندے نے تحقیق کر کے اپنی رائے بیان کر دی، اس کے بعد 10 بندے اور پیدا ہوئے عالم فاضل، انہوں نے اس کی کتاب کو مزید آگے بہتر کیا اور کتاب لکھ دی. اب بے شک 10,000 نہیں، 10,00,000 نہیں، 10 کروڑ لوگ اس بات کو مان رہے ہوں، بھائی پتہ ہی کون تھا، ایک تھا نا، تو ایک بندے نے جو کچھ اخذ کیا تھا. اچھا اب دنیا میں کسی گرامر کی تعریف پڑھ لیں، ایسے ہی ہوگا، لغت کی تعریف پڑھ لیں، ایسے ہی ہوگا. یعنی مثال کے طور پر میں نے آپ کو بتایا تھا کہ عربی زبان میں اس وقت جو سب سے بڑا مجموعہ ہے ہمارے پاس وہ لسان العرب ہے، تو وہ 5 آدمیوں کی تحقیقات کا مجموعہ ہے جو انہوں نے تحقیقات کی ہوئی ہیں، تو ان تحقیقات کو جب انہوں نے کیا ہے تو ظاہر ہے کہ ایک ہی آدمی ہے جو ابتدا میں بیان کر رہا ہے، بھی عرب یوں بولتے ہیں یا غالب یوں بولتا ہے، تو اب اس کے بعد 10,000 ہوں، 20,000 ہوں، تو وہ آدمی تو ایک ہی تھا. تو وہ یہ کہتے ہیں کہ یہ جو ابتدائی آدمی ہر فن میں ہے، 1, 2, 4 ہوں گے بس، اس سے زیادہ تو نہیں ہوتے، دنیا بھر میں ایسے ہوتے ہیں، انگریزی میں بھی ایسے ہی، عبرانی میں بھی ایسے ہی، اردو میں بھی ایسے ہی. وروایت الاحاد لا تفید الا الظن، کہتے ہیں یہ تو پہلے ہی مانا جا چکا ہے کہ ایک یا دو یا چار بندوں کی جو روایت ہوتی ہے اس سے یقینی علم تو حاصل نہیں ہوتا، بندے ہی ہیں نا 2-4، تو اس سے تو حاصل نہیں ہوتا. وَأَذَن فَتِلْكَ الدَّلَائِلُ مَوْقُوفَةٌ عَلَىٰ عَدَمِ الِاشْتِرَاكِ، کہتا ہے چلو ٹھیک ہے، لغت سے نکل آئے، گرامر سے نکل آئے، لیکن آگے پھر مسئلے ہیں. مسئلے یہ ہیں کہ ایک لفظ تھا، ہم نے لفظوں پر بحث کی تھی، یاد ہوگا آپ کو وہ لیکچر، کہ ایک لفظ ہے مثال کے طور پر عین، اس کا مطلب چشمہ بھی ہے، اس کا مطلب آنکھ بھی ہے، اس کو کہتے ہیں اشتراک. تو یہ طے کرنا پڑے گا نا کہ یہاں یہ عین جو ہے نا اس کا مطلب وہ نہیں ہے، تو یہ طے کرنے کا عمل بھی ظنی. وعدم المجاز، کس شعر کی آمد ہے کہ رن کانپ رہا ہے، یہ بات کہ یہاں شعر سے مراد چڑیا گھر والا شعر نہیں ہے، یہ مجاز کو طے کرنا پڑے گا نا اس میں. وعدم النقل، ایک لفظ تھا غصہ، اس کے معنی نقل ہی نہیں ہوئے. یہ دیکھیں نا انہوں نے، یعنی ساری زبان کے علم کو کی ایسی تیزی کر دی، مخدوش کرنا شروع کر دی. وعدم الاجمال، یعنی یہ دیکھنا پڑے گا کہ بھائی یہ بات واضح ہے، مجمل نہیں ہے، کیونکہ مجمل بات کی جب آپ تفصیل کر دیں تو کچھ سے کچھ بن جاتی، تو پہلے اس کی نفی کریں گے تو پھر کسی نتیجے پر پہنچیں گے نا. وعدم التخصیص، لفظ جو ہے وہ بولا تو گیا تھا کہ یہ ساری کلاس، لیکن یا یہ سارے لوگ، تو یہ سارے لوگ سے مراد صرف اس کلاس کے لوگ ہیں، اس کی نفی کرنی پڑے گی تو باقی لوگوں تک بات پہنچائی جائے گی نا، یہ کیا ہے تخصیص، آپ اس پہلے جان چکے ہیں یہ کیا. وعدم المعارض العقلی، یعنی کوئی چیز جو ہے وہ عقلاً اس مفہوم کو لینے میں رکاوٹ بن رہی ہے، تو اس کی نفی کرنی پڑے گی کہ نہیں بنتی، عقلاً یہ بات ایسے ہو سکتی ہے. تو کہتے ہیں کہ فإن بتقدیر حصول ہی یجب صرف اللفظ للمجاز، یعنی ان میں سے کوئی چیز بھی موجود ہو، مثال کے طور پر لفظ مشترک ہو گیا ہے، معنی دو تین ہیں، اس میں کوئی کنایہ یا مجاز کا طریقہ پیدا ہو گیا ہے، اس میں کوئی تخصیص ہو گئی ہے، ہر زبان کی بات کر رہے ہیں، تو پہلے آپ کو یہ بتانا پڑے گا نا کہ یہ سب جو ہے یہ نہیں ہے. اگر نہیں ہے تو پھر وہ کہتے ہیں کہ لفظ اصل میں مجازی ہو گیا ہے، مطلب اب اس کے بارے میں یہ بات طے کرنا کہ یہ حقیقی مفہوم میں استعمال ہوا ہے یہ مشکل ہو گیا. ولا شک ان اعتقاد هذه المقدمات ظن محض، یعنی یہ جتنی باتیں کی جائیں گی وہ کہتے ہیں یہ محض ظن ہے. والموقوف على الظن اولى ان يكون ظن، اور جو چیز اتنے بہت سے ظنون پر مبنی ہے وہ بدرجہ عتم ظنی. دیکھا آپ نے، یعنی اب کیا پڑھنا قرآن. تو گویا انہوں نے ساری جو گفتگو تھی وہ یہ پہنچا دی یہاں پہ کہ جناب یہ ہماری جو زبان ہے، خواہ وہ اردو ہے خواہ انگریزی ہے خواہ کچھ ہے، اس میں اصل میں یہ ساری چیزیں جب تک واضح نہیں ہو جاتی تو لفظ کے معنی تک پہنچنا ہی ممکن نہیں ہوتا. اور یہ جتنے ذرائع آپ لفظ تک معنی کے پہنچنے کے اختیار کر رہے ہیں یہ سارے کے سارے ابتدان ایک دو آدمیوں نے بتائے ہیں اور وہ نقل ہوتے ہوئے آ رہے ہیں. تو ایک دو آدمیوں کی بات تو ظنی ہوتی ہے، تو جو اس ظنی پر مبنی ہے وہ بدرجہ اولا ظنی ہے. تو جب وہ بدرجہ اولا ظنی ہے تو وہ کیا ہے؟ وہ قرآن کی عبارت ہے. تو وہ ظنی ہے تو جتنا مرضی یقینی طریقے سے منتقل ہوا وہ مطلب ظنی ہو گیا، اور جب مطلب ظنی ہو گیا ہے تو وہ کہتے ہیں کہ پھر اس کے بعد بس، پھر اس کے بعد ختم، اس کے بعد ہم اور ہماری عقل. تو یہ آپ نے اس بحث کو اجمالاً دیکھ لیا، اس کو تھوڑا سا میں مزید واضح کروں گا انشاءاللہ اگلی نشست میں، تاکہ یہ سمجھ میں آ جائے آپ کی، کیونکہ یہ وہ بحث ہے کہ جو امام رازی کے ساتھ ختم نہیں ہو گئی، بلکہ موجودہ زمانے میں جب فلسفے میں کچھ کہنے کے لیے باقی نہیں رہا تو وہ فلاسفی آف لینگویج بھی بدلا ہے، اور اس کے نتیجے میں پورے پورے اسکولس آف تھاٹ پیدا ہوئے ہیں مغرب میں، جنہوں نے اپنی ساری بحث کی بنیاد اس پر رکھ کر جتنے بھی قدیم ٹیکسٹ ہیں علوم کے، صرف مذہبی نہیں، ان کو چیلنج کر دیا. تو اس وجہ سے ہم اس بحث کو ذرا تفصیل کے ساتھ کریں گے.